syafaat dibatasi. Syafaat pun tersyirkan. Mungkin terlihat sebuah dijai. Itu Allah ne murid ke bahasyahun ko bhi haram ki mahabbat di hai. Ajeeb log. Abhi Shah Abdullah ne Madina Munawwara aake hai apne sarkari daure pe to airport se seedhe Masjid Nabawi mein aaye. Seedhe वहाँ दो रकात नमाज पढ़ के और सलात सलाम पढ़ के फिर अपने सरकारी काम करते हैं. ऐसे जब मक्का मुआज़मा में आते हैं रियाद से तो सीधे हरम में आते और तवाफ करके फिर अपने काम करते. ये अल्लाह पाक के मोहब्बत को नमाज आवा है नेमत है. इसलिए हजरात अपने आप को हाजिर हरमैन शरीफैन कहलाते बादशाह नहीं कहलाते. हरमैन शरीफैन का हाजिर हाजिर हमें तो खूबियों पर नजर रखनी चाहिए. खामियों पर नजर रखे तो अपनों से भी नफरत हो जाती है. जो खूबी किसी मुसलमान में है तो सामने रखते उससे मोहब्बत करनी चाहिए. लोग खामियां देखते खामियां देखो तो अपनी बीवी से भी नफरत हो जाती है. बीवी को शौर से नफरत हो जाती है. माँ बाप को औलाद से नफरत होती है. औलाद को माँ बाप से नफरत हो जाती है. खामियां तो भाई मसला आया था कि अब्बा की शक्ल देख कर मैं नहीं जाती. अब्बा की खामियां सारी लोग देख वही बात है. अब्बा की शक्ल देख कर मैं नहीं जाती. तो देखता और गुस्सा तो देखते जो है खामियां खामियां तो अपनी देखनी चाहिए. खूबियां दूसरों की देखनी चाहिए. तो उन्होंने जो हरम के जो हरम काबा के इमाम थे उन्होंने कहा पहाड़ चार का हस्ता पुत्र शिव का और आगे देखा तो वाकई अजीब खुशबू में है. तो उन्होंने थोड़ी सलीले की बात कही कि भाई ये राज की बात है. जिसको राज भी रहने दिया जाए और इस जगह को बंद कर दो और इस पुराने हरम का एयर कंडीशन का निजाम दीवारों पे और छत पे लगा दो. राज्य पुराने हरम का एयर कंडीशन का निजाम सब छत पे और दीवारों पे है. नया हरम का सब जमीन किया जाए. तो गए उन्होंने देखा लाल हरम में एयर कंडीशन के सारे निजाम जो है वो छत पे है या उसकी छत पे है या ऊपर दीवारों पे. ये राज है तो राज है. अब अल्लाह ही बेहतर जाने इसकी क्या हकीकत है. अल्लाह ही बेहतर जाने क्या क्या वजह हो सकती है. एक तो वजह मुझे बहुत ज्यादा समझ में आती है वो ये कि आप सल्लल्लाहु अलैहि वसल्लम वहां आराम फरमा है और आप अली सलात सलाम का पूरा जिसमे असर खुशबू खुशबू है. तो जिस जमीन से आपका जिसमे मुबारक छू रहा है तो वो खुशबू कहीं की जगह पे भी फैलती है. बाकी अल्लाह के इल्म में है. अल्लाह बेहतर जानते हैं कि इसकी क्या मसला है और क्या हकीकत है. ये अल्लाह ही है. अल्लाह ही है. तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की जिसमे असर से खुशबू खुशबू जो है वो महका करती थी कि आप सल्लल्लाहु अलैहि वसल्लम के जिसमें मुबारक थे ऐसी खुशबू आती थी जो किसी ने पहले नहीं छूगी ऐसे. और हजरत अनस रजी अल्लाह तआला कहते हैं कि रसूलुल्लाह सबसे ज्यादा हसीन और खूबसूरत थे. आपका रंग मुबारक गोरा और खुलता हुआ था और आप जब चलते तो जरा आगे की तरफ झुक के चलते जैसे आदमी किसी कढ़ाई से खदान की तरफ. और ये सवालों की निशान थोड़ा सा आगे को छूटते चलते और आपकी रफ्तार भी तेज होती. इसलिए अल्लाह तौफीक दे तो इस सुन्नत के मुताबिक चलने की मश भी करनी चाहिए. और अकड़ के चलना सीना काट के चलना ये सुन्नत नहीं है. सवालों के साथ आगे तो जरा झुकते हुए जो सवालों की शक्ल है ये सुन्नत है. और आप सल्लम के कदमे मुबारक जो थे वो मोती की तरह चमकते हैं और आपके दस्ते मुबारक की हथेली जो थी ऐसी थी जैसे नरम गद्दा. गर्व कर दी, ऐसी भी आपकी हथेली और रेशम की तरह की आपकी हथेली और बगैर कुछ लगाए यदि आप सल्लल्लाहु अलैहि वसल्लम खुशबू में महका करते, महका करते, हत्ता के आप सल्लल्लाहु अलैहि वसल्लम के पसीने में ही ऐसी खुशबू थी कि बड़े से बड़ी इतर भी उसके सामने कुछ नहीं, बड़े बड़े उतर भी उसके सामने कुछ नहीं थे। हजरत उम्मे सलेम रजी अल्लाह तआला का हुजूर सल्लल्लाहु अलैहि वसल्लम की रजा ही खाया है, और जैसे अपनी खाला महरम होती है ऐसे रजाई खाला भी महरम, और जैसे अपनी खाला से पर्दा नहीं होता ऐसे रजाई खाला से भी पर्दा नहीं होता। तो हुजूर अलैहिस्सलाम कभी कभी अपनी रजाई खाला उम्मे सलेम रजी अल्लाह तआला जाया करते थे और आप वहाँ आराम करवाया करते थे। आप सल्लल्लाहु अलैहि वसल्लम के लिए उम्मे सलेम रजी अल्लाह तआला चमड़े का शोरत और बिछाड़ियाँ करती थी और आप सल्लल्लाहु अलैहि वसल्लम को पसीना बहुत आता था, खासतौर से सोते में बहुत पसीना आता था। तो जो पसीना टपकता तो उम्मे सलेम रजी अल्लाह तआला एक तिनके के जरिए उसको उठा के शीशे में बंद कर दिया करती और उसको अपने खुशबू में मिलाती थी और कहती थी कि जब मैं उसको खुशबू में मिलाती हूँ तो वो खुशबू सारी खुशबुओं से ज्यादा अफजल हो जाता है। ऐसी एक मतलब आप सल्लल्लाहु अलैहि वसल्लम इनके तशरीफ लाए और आप आराम फरमाते तो आपके माथे पे से वो मोती की तरह पसरे पसीने के निकल रहे थे, तो आपने एक छिलके के जरिए उसको शीशे में जमा करना शुरू किया। तो आपने इकरार की तरह आपकी आंख खुली गई, पूछा उम्मे सलेम क्या कर रही है, क्या मतलब मैं आपके पसीने को इस शीशे में जमा कर रही, क्या करोगी इसका, क्या अल्लाह जब उसको मैं आपके खुशबू में मिला लेती हूँ ये खुशबू सारी खुशबुओं की सरदार बन जाती, सारी खुशबुओं की सरदार बन जाती है। तो आप सल्लल्लाहु अलैहि वसल्लम के पसीने में से खुशबू थी, हत्ता के बाद आपके पसीने को नई दुल्हन के कपड़ों पे लगाते तो वो दुल्हन का कमरा खुशबू से बह गया। ये आपकी एक बहुत बड़ी नेमत एहसास है। और आप सल्लल्लाहु अलैहि वसल्लम से जब कोई मुसाफा करता तो उस मुसाफे की वजह से उसके हाथों में भी इतनी खुशबू आ जाती कि वह और लोगों में मुस्ताज हो जाता और पता चलता कि इस शख्स ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम से मुसाफा किया है, इतना वो मुस्ताज हो जाता था। हजरत जाबिर बिन समरा रजी अल्लाह अन्हु फरमाते हैं कि मैंने हुजूर सल्लम के साथ जिंदगी की पहली नमाज पढ़ी और उसके बाद मैं आप सल्लल्लाहु अलैहि वसल्लम के साथ मस्जिद से बाहर निकला तो आप सामने कुछ बच्चे खेल रहे थे, तो आप सल्लल्लाहु अलैहि वसल्लम बच्चों को सलाम, आप अलैहिस्सलाम बच्चों को सलाम करने में पहल करते थे जो आज ये सुन्नत खत्म हो। तो बच्चों को आप सलाम किया और बच्चों के सर पे शफकत से उनके बच्चों के सरों पे हाथ फेरा और फिर उसके बाद मेरे दोनों रुखसारों में गालों पे भी आप सलाम पे हाथ फेरा जैसे बड़े छोटों के गालों पे हाथ फेरते। तो कह रही है इससे एक तो आप सलाम के हथेली मुबारक की ठंडक मुझे अपने गालों में महसूस हुई, दूसरे उसके बाद मेरे रुखसारों से ऐसी खुशबू आती रही कि ऐसी खुशबू कभी नहीं होगी। और कहते हैं वो जब गालों पे हाथ लगाया तो ऐसी खुशबू फैली जैसे कि अस्तार इतर बेचने वाला इतर की कुप्पी का मुंह खोले तो उससे खुशबू निकलती है, ऐसी खुशबू। ये आप सल्लल्लाहु अलैहि वसल्लम के दस्ते मुबारक की कैफियत कैफियत। तो आप सल्लल्लाहु अलैहि वसल्लम बच्चों को सलाम करते, अब यह हाल खाली कोई नजर आता है जो बच्चों को सलाम करता, हम भी अपने बारे में देखते या हम भी छोटे बच्चों को सलाम करते। इस सुन्नत से तकरीबन हम सभी महरूम हुए। बच्चों को सलाम करना तो सिखाते हैं لیکن خود نہیں کرتے ان کو. اور آپ صلی اللہ علیہ وسلم کی فوٹو میں ہمیشہ شفقت کرتے. اور یہ دکھایا گیا ہے کہ چھوٹے جو ہے یہ بڑوں کی عزت کرے اور بڑے چھوٹوں پہ شفقت کرے. تو شفقت تو انہی انداز سے ہوتی ہے. تو آپ علیہ الصلوۃ والسلام بچوں پہ شفقت فرمایا کرتے تھے اور بچوں کے سر پہ شفقت سے ہاتھ پھیرا کرتے تھے. اس لیے ہم بھی آج نیت کر لیں کہ سوائے سنت میں بچوں کو سلام کریں گے اور موقع ہوگا تو اس پہ سروں پہ ہاتھ بھی پھیریں گے. باقی یہ جو ہمیں اپنے بارے میں زوم ہے, زوم ہی کہوں گا اس کو گھمنڈ, کہ ہم تو بہت مجبور ہیں, اس کی کام فرصت ملتی ہے کہ بچوں کو سلام کریں, سروں پہ ہاتھ پھیریں. آج یہ ایک عذر بتایا جاتا ہے. اتنی بزی لائف ہے کہ کہاں اس چیز کا ہو. معاف کیجیے, حضور علیہ الصلوۃ والسلام سے زیادہ بزی لائف کسی کی نہیں, جن کے اوپر ساری کائنات کے انسانوں کو اللہ کی طرف بلانے والا کام ان سے زیادہ مجبور کی دنیا میں ہوگا. ہماری مجبوریت اس کے آگے کیا ہے, کس مجبوریت سے ہم لوگ کر رہے ہیں. بس اتنا یہ ہے کہ سنت سے کیا کہوں کہ رغبت ایک جیسی ہونی چاہیے ویسی. میں نے بعض بزرگوں کا اللہ والوں کو دیکھا ہے کہ جب گھر سے باہر نکلیں گے جتنے راستے بچے آئیں گے سب کو سلام کریں گے, ان کے سروں پہ ہاتھ پھیریں گے, اور بچے بھی بزرگوں کو دیکھ کے دوڑتے ہیں تو وہ بھی ہاتھ پھیلاتے ہیں. کام کرتے بچوں کو تو جس نظر سے دیکھو بچہ وہ کرتا ہے, اور آتے جاتے اس کو ڈانٹو دیکھ لیے بھاگتے ہیں. مسجد میں بھی اس دور سے بھاگتے ہیں جو ڈانٹے بچوں کو. بچوں کی تو بچپن ہی ہے, بچپن بچپن ہی ہوتا ہے. بعض لوگ بچوں کو سب سے نکال کے پیچھے کر دیتے ہیں, اسے نیت باندھ لیے ہاتھ پکڑ دیتے, دوسرا آگے کسی طرح سے اس بیچارے کو کام پہنچا دیتے ہیں. اور علماء نے اس کو بنا لکھا ہے, منع لکھا ہے کہ بچے کے بیچ میں کرو کوئی فرق نہیں پڑتا. وہ بات الگ ہے کہ بچوں کو پہلے سے تربیت کی جائے, کوئی پیچھے سے اوپر آئے دیکھ کھڑے ہوئے بچے کا ہاتھ پکڑ کے نیت باندھ لو لپیٹ کے پیچھے کر دے. بچے چھوٹے ہوتے لیکن یہ بات ان کے دل میں گھس جاتی. حضور علیہ السلام بچوں سے شفقت کرتے, آپ نماز پڑھا رہے ہوتے اور کوئی بچہ روتا تو آپ نماز کو مختصر کر دیتے. یہ میرے محبوب کی سنت ہے بچوں سے محبت کرنا, بچوں سے شفقت کرنا, یہ میرے محبوب کی سنت ہے. روب بچوں پہ ڈالنا یہ نہیں ہے. تربیت کا اثر ہے کہ تربیت کے وقت میں دیکھ لیا جائے کہ ہر وقت بچوں کو گلی سے بولے تو بچے بھاگ جائے. بچے تو محبت کے بھوکے ہوں گے, پیار سے جو بچے کو سمجھاؤ مان لیتے ہیں, اور اگر ڈانٹو تو اور کچھ کرتے ہیں. جس بچے کو بچے ڈانٹو جو نیت مان لو کسی اور زیادہ شور کرتا ہے. پھر آ جاتی ہے بچے تو آپ سے لے جاؤ تو زیادہ مشغول کوئی نہیں ہوتا. ہماری پیار ان کے مقابلے میں کچھ نہیں ہے. تو اس لیے آج عزم کر لیں کہ ہم نے سنت پہ عمل کر لیں کہ بچوں پہ ملیں گے تو شفقت سے جس سر پہ ہاتھ پھیریں گے, بچوں کو سلام کرنے میں ابتدا کریں گے. اور آپ صلی اللہ علیہ وسلم کو تو عجیب ہے, ایک صحابی ہے عطا, وہ کہتے ہیں کہ جو میرے آبا تھے ان کے غلام تھے سعید بن یزید رضی اللہ تعالیٰ عنہ کی گاڑی مبارک بڑھاپے میں بالکل سفید تھی اور سر کے بال بالکل سیاہ تھے. فائدہ تو یہ ہے کہ پہلے سب کے بعد سفید ہوتے ہیں, گاڑی سفید ہوتی ہے. یہ آپ کی ایسی بات ہے کہ سر کے سارے بال سیاہ اور گاڑی آپ کی بالکل سفید ہے, یہ کیا بات ہے؟ تو انہوں نے کہا کہ میری گاڑی میں سر کے بال کبھی سفید نہیں ہوں گے. کیا وجہ ہے, یہ کیا وجہ ہے, کیوں نہیں سفید ہوں گے؟ تو انہوں نے کہا ایک مرتبہ میں بچپن میں بچوں کے ساتھ کھیل رہا تھا اور حضور صلی اللہ علیہ وسلم تشریف لائے تو بچوں کو तो मैं उन बच्चों में जरा सबसे बड़ा था, तो मैंने आपकी सलाम में जवाब दिया, तो आप अलैहि सलाम ने मुझसे पूछा तुम्हारा नाम क्या है, तो मैंने अपना नाम बताया और अपने वालिद का नाम बताया, तो आप अलैहि सलाम ने शफ़क़त से मेरे सर पे हाथ फेरा, क्योंकि आपने मेरे सर पे हाथ फेरा तो जिन बालों पे आपका हाथ लगा हो कभी फैल नहीं होते, इसलिए मरते तक बुढ़ापे तक उनके सर के बाल काले रहे। हुजूर सल्लल्लाहु अलैहि वसल्लम का मौजदा था, तो सलाम करना ये तवाज़ों की अलामत है, और ना करना अकड़ है, तकब्बुर है, मैं क्यों करूं, ये मुझे करें, और अल्लाह तो तवाज़ों को मदद करते हैं, कहते जो तवाज़ों इख्तियार करेगा अल्लाह पाक उसको बुलंदी अता करेगा, और जो अकड़ बकड़ दिखाएगा तो अल्लाह पाक कहते हैं ये बड़ाई तेरी चादर है, जो इसको खींचेगा मैं उसको जली, बड़ाई अल्लाह की, अल्लाह कहते मेरी चादर है, ये सवाल तैयार करेगा अल्लाह पाक उसको आगे बढ़ाएंगे, और आप सल्लल्लाहु अलैहि वसल्लम के खुशबू का यह हाल था कि जिस गली से गुजर जाते वो गली महक जाती, बाद में आने वाला पहचान लेता कि गली तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम से रहते हैं, पहचान इस गली से हुजूर सल्लल्लाहु अलैहि वसल्लम गुजर के गए। एक सहाबी है, उनका अजीब वाक्य लिखा है कि हजरत उम्मे आसिम रजी अल्लाह तआला कहती हैं कि मेरे शौहर उकबा जो थे उनकी चार बीवियां थी, चार बीवियां, तो चारों आला से आला खुशबू लगा दी कि दूसरी शौकत से मैं खुशबू में आगे बढ़ जाऊँ, शौकतों में होते ही मुकाबला, तो चारों एक आला से आला खुशबू लगा दी कि ताकि मैं अपनी शौकत से खुशबू में आगे बढ़ जाऊँ, क्योंकि उस जमाने में खुशबू का बड़ा रिवाज था। लेकिन कहती है कि हमारे शौहर उकबा कभी खुशबू नहीं लगाते, बस उनके पास एक तेल था जो कभी कभी गाड़ी में लगा देते, लेकिन उनकी खुशबू हमेशा हमेशा हमारी खुशबू पे गालिब आ जाती, गालिब आ जाती, तो हमने कहा कि हम तो खुशबू लगा लगा के थक गए और आपसे कभी जीत ही ना सके, आपकी जैसे मुबारक से ऐसी खुशबू क्यों आती, क्या बात है। तो उसने से वाक्य सुनाया कि बात यह है कि एक मरतबा मुझे मेरे जिसम में पित्ती उछल आई, पित्ती कहते हैं कि एकदम खारिश टूटती है और लाल लाल चटके चटके पड़ जाते हैं सारे जिसम से और बड़ी तकलीफ होती है, उसको बड़ी जलन होती है, एकदम उठती है पित्ती उछलती, लाल लाल धब्बे पड़ जाते हैं सारे जिसम पे और उस पर खारिश बहुत होती है और बड़ी जलन होती है, बहुत तकलीफ होती है, तो कहते एकदम मेरी पित्ती उछल आई, मैं हुजूर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में गया, कहीं यार अल्लाह मेरे पित्ती उछल आई है और बहुत तकलीफ है। तो आप जैसे रूहानी तबीब थे ऐसे जिस्मानी तबीब थे, तो आप अली सलाम साहब ने कहा कि अच्छा तुम सारे जिस्म के कपड़े उतारो और यहाँ सामने बैठो, तो कहते मैंने जिस्म के सारे कपड़े उतारे और एक चादर से बस अपने सदर को रख लिया जो नाम से लेके घुटनों तक का हिस्सा होता है जिसका छुपाना फर्ज, उसको छुपा लिया, इसका छुपाना भी फर्ज और इसका दिखाना भी होना और इसका देखना भी होना। अब जो ये घुटने खुले खिलाड़ियों का खेल देखते ना, ये सब बुरा में मुबतला हो, और ये स्विमिंग का जो लिबास घुटने से ऊंचा पहन के नहाते ये भी गुनाहगार देखने वाले, और जितने नौजवान लड़की ये लेकर पहले फिर रहे ना, ये खुद भी गुनाहगार, जिनकी जगह पड़ेगी वो भी गुनाहगार, सतर का दिखाना नहीं बुला और इसका देखना नहीं बुला, और आपको समझाए ये फैशन के चक्कर में क्यों बुरा बोल दे रहे हैं, ये जितने गुनाहगार होंगे सब तो मजबूर को दिखाने वालों को मिलेगा जो घुटने खोले से रहे, मर्द का नाप से लेके घुटनों के नीचे तक इंसाना फर्ज है, इसको खोल नहीं सकता, नहाना है तो वो लिबास पहले जो घुटनों से नीचे का, और ऐसे लिबास है आज सऊदी अरब में जितने स्विमिंग पूल है वहां कोई लिबास कर सकता नाप से लेके घुटन सकता, हम हर चीज को खेल जमान का न बनाए कि घर में जवान बहनों के सामने जवान भाई देकर पहने चल रहे शर्म और हया पर बैठ के रहे। तो इसलिए उन्होंने सारे सभ्यतारे और नाम से लेकर उत्तर तक के एक चादर छुपा लिया। आप अली सलाम ने मुझे पढ़ा और अपने दोनों हाथों में थूका और इनके सदर तोहफा के सारे जिसम पे वो हाथों को बना। तो फरमाते उसके मन से ही वो सारी मिट्टी जो उछली वो सही हो गई और सारी जलन खत्म हो गई और उसके बाद से मेरे जिसम में जो खुशबू बैठती है तो आज तक वो खुशबू है जो चार महीनों की खुशबू पे भी गालिब आ जाती है। बावजूद ये कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम जिसमें असर जैसे खुशबू आती थी उसके बावजूद भी आप सल्लल्लाहु अलैहि वसल्लम खुशबू लगाते थे, इसलिए कि उम्मत के जिस्म से तो नहीं आई थी लेकिन लगाने की सुन्नत समझ के उम्मत लगाई थी। और आपको लगाने की जरूरत नहीं। तो बावजूद आपके जिस्म पे खुशबू आने के आप सल्लम खुशबू लगा दीजिए हिकमत से कि उम्मत जिसको सुन्नत समझ के लगाए। तो आप सल्लल्लाहु अलैहि वसल्लम को खुशबू बहुत पसंद थी, बहुत पसंद थी। और आप सल्लम की पसंदीदा खुशबू में एक मुश्क आता है और एक ऊद, और दोनों खुशबूएं मिलती हैं मुश्क और ऊद। बार जगह कभी तस्कर आया है गुलाब का, बार जगह हिरा कभी तस्कर आया है, लेकिन अक्सर जो है मुश्क और ऊद है और ये दोनों खुशबूएं मिलती हैं। नायाब नहीं है, मिलती तलाश करनी पड़े, तलाश करनी पड़े, होती तरह नहीं। क्या बात है, आदमी परफ्यूम भी तो पता नहीं कितने कितने के लगा लेता है, हजारों रुपए की ले लिया, अगर हजारों रुपए का खुद ले लिया तो क्या हो, सुन्नत भी अदा हुई और खुशबू भी आई, तलाश करना पड़ता है। बात है कि क्या हमारे यहाँ उम्र कोई भी अच्छी नहीं मिला करती, आज ये कि लगा के बाहर निकलो तो गायब पता ही चलती कहीं का, लेकिन फिर भी ऐसा नहीं है मिल जाती है, तलाश करने की जरूरत है। तो मर्दों के लिए जो खुशबू लगाना सुन्नत है उसका मैयार ये है कि रंग हल्का हो और खुशबू तेज, रंग उसका ना हो जाए। कपड़ों को भी लगाए तो इस तरह लगाए कि उसके दाग पिछले कपड़ों पर ना लिए, खुशबू उसकी तेज हो, मुश्क और ऊद की ऐसी होती है और ऊद को जो जो वक्फा पड़ता है उसकी खुशबू बढ़ती है अगर अच्छी ऊद मिल जाए। और औरतों के लिए यह है कि रंग अच्छा हो खुशबू कम, क्योंकि औरतों का खुशबू लगा के मर्दों के मजमे में आना सब गुनाह है, पट्टी से बना दिया है। देखा वो ऐसी खुशबू लगाए जो उन तक महसूस रहे, रंग बेशक हो उसका, कोई भी रंग। इसलिए मेरे भाई दोस्तों बुजुर्गों, जब खुशबू लगाए तो सुन्नत की नियत कर ले और साथ के भी नियत कर ले, इस खुशबू की वजह से जो अतराफ के लोगों को यानी खुशी महसूस होगी, फर्ज महसूस होगी, उसकी भी नियत कर ले तो दोहरा सवाल। जब तो खुशबू लगा के आ जाता है ना तो आस पास वालों का दहन खुल जाता है, बचपन से खुशबू खुशबू हर खुशबू खुशबू नहीं हुआ करती, बोले लारा खरीद लाए तो वो तो तीन सप्ताह खड़ा हो रहा मुश्किल, उल्टी होने लगती। आज की खुशबू खरीदे खुशबू, हर खुशबू को खुशबू नहीं कहते कि 15 रुपए किसी के लिए आए तो उसको खुशबू कहाँ से आए, वो तो सर में दर्द कर देती है लोग। और इंशाल्लाह खुशबू पे जो खर्च करेंगे वो इसराफ के लिए आएगा। हजरत फातिमा रजी अल्लाह तआला ने जो मेहर बना है वो 480 दिरहम, जो हजरत अली ने वो मेहर हुजूर सल्लम को दिया हजरत फातिमा के लिए, तो आपने उसमें से 2/3 की खुशबू मंगाई, ये मेहर के एक बड़े हिस्से की खुशबू मंगाई हजरत फातिमा रजी अल्लाह, और बाकी हिस्से से जो बुनियादी जरूरत की चीजें تو ان شاء اللہ خوشبو کا خرچ کریں گے تو یہ شراب میں نہیں آئے گا. گھبرائیں گے آلہ درجے کی خوشبو خریدیں, سنت کی نیت سے خریدیں. اور خوشبو لگانے کا جو مضمون طریقہ لکھا ہے کہ پہلے دائیں طرف کو لگائیں اور پھر دائیں بائیں طرف. اس موقع کی کوئی خاص دعا تو ہے نہیں, البتہ بعض نے کہا ہے کہ جو وضو کے وقت منہ میں پانی ڈالتے وقت دعا پڑھتے کہ یا اللہ مجھ کو جنت کی خوشبو سنگھانا اور دوزخ کی بدبو سے بچانا, اگر یہ پڑھ لے تو بہتر ہے. لیکن وقت کی تو مضمون دعا ہے, میں دائیں اور بائیں طرف سے اس کو لگائے. اور جیسے میں نے پہلے عرض کیا کہ عورتوں کے لیے تیز خوشبو لگانے کی ممانعت ہے, تو وہ ایسی خوشبو نہ لگائے جو گھر سے باہر نکلے اور نہ محرم کی ناخن تک پہنچے. اس سے عورتوں کو سمجھایا جائے یہ ان کے لیے بائیں سے پکڑ ہوگا, اس سے بچے. وہ اتنی خوشبو جو محدود ہو تک ان تک اس تک کی خوشبو کا لگائے. اسی طریقے سے مساجد کو بھی خوشبو کی دھونی ہے. مساجد کو آج یہ سنت تقریباً ہر جگہ ختم. ہمارے ساتھی سے مجلس والے دن جلاتے ہیں, وہ بھی تھوڑا جلانا چاہیے مسجد میں. پتہ نہیں کیا کیا رواج ہے, حرم شریف میں جلتی ہے, اس کے لوگ ثواب کے دوران میں لے کے چلتے ہیں, سارا حرم مہک جاتا ہے. مساجد کو دھونی دینا سنت. تو بھائی ابھی سنت کو زندہ کریں گے اپنی مسجدوں میں, کچھ خرچ تو ہوگا لیکن سنت کو زندہ کرنے کا ثواب ہے. لیکن ایسی اگر بتی نہ لگائیں کہ نظرہ ہو جائے, رہو ایسی دھونی ہو جو دماغ کو معطر کرے اور کسی کو بیمار کرے. تو مساجد میں خوشبو کی دھونی دینا سنت ہے. ہم اپنی اپنی مسجدوں میں سنت کو زندہ کریں. حضور علیہ السلام کو خوشبو اتنی محبوب تھی کہ آپ صلی اللہ علیہ وسلم کے ساتھ سفر میں ایک تھیلی رہتی تھی جس میں سات چیزیں ہوتی تھیں, اس میں سے ایک خوشبو بھی ہوتی سفر میں بھی ساتھ. اسی طریقے سے آپ صلی اللہ علیہ وسلم کے پاس ایک ڈبا تھا سردان, جس میں آپ خوشبو کو رکھا کرتے. اور عجیب بات ہے کہ جہاں آپ صلی اللہ علیہ وسلم کے اعمال سے عمل ہوگا وہاں بہت ساری چیزیں ایسے ظہور میں آئیں گی جو آدمی سمجھ نہیں سکتا. حضرت نے حجر مکی رحمۃ اللہ لکھا ہے کہ ایک شخص کا یہ معمول تھا کہ وہ ایک خاص تعداد میں روزانہ تبلیغ بھی پڑھا کرتے تھے, اور جب تک تعداد پوری نہیں ہوتی تعداد کو پورا کرتے تھے. ایک رات اپنے معمول کو پڑھ کے پورا کر کے وہ سوئے تو پاک میں حضور پاک صلی اللہ علیہ وسلم کی جائے, اور آپ نے کہا کہ بھائی گرو وہ کہاں ہے جو مجھ پہ درود پڑھ کر اس پہ لاؤ تو میں اس کا بوسہ دوں. نہیں بولو کہتے مجھے بڑی حیا آئی کہ میں بدبو والا ہوں, حضور کے سامنے کیسے لے کے جاؤں. میں نے اپنے رخسار کو حضور کے قریب کر دیا جو میرے حکم تھا, تو حضور صلی اللہ علیہ وسلم نے میرے رخسار کا بوسہ لیا اور کہنے میرے آنکھ کھلی تو میرا کپڑا خوشبو سے مہک رہا تھا اور ایک مہینے تک اس کمرے میں خوشبو آ رہی تھی. درود شریف کی برکت ہے. بے انتہا بتائے اس طرح کے درود شریف کے بارے میں آئے. حضرت مولانا فیض الرحمن صاحب سہارنپوری رحمۃ اللہ علیہ ہمارے اکابر میں سے گزرے ہیں. جب ان کا انتقال ہوا تو ان کے داماد نے بیان کیا کہ مولانا کے کمرے میں ان کے انتقال کے بعد ایک مہینے سب خوشبو مہک گئی. گجرات حضرت مولانا خاتم نانو کی رحمۃ اللہ علیہ کے پاس جا کے کسی نے یاد کیا کہ حضرت مولانا کے کمرے کی رویے تو فرمایا بھائی یہ ساری برکات تو شریف کی کثرت کی ہے. یہ مولانا کا معمول تھا جمعے کی شب میں ساری رات جاگ کے درود شریف پڑھتے, جمعے کی شب میں ساری رات جاگ کے درود شریف پڑھتے.
ایک
حجام سے ہنگامہ کر رہے تھے, بس حجام نے پلیٹ سے کٹ لگایا تو جہادی نے تعجب سے پوچھا, اے اللہ کے رسول یہ آپ کیا کروا رہے ہیں؟ تو آپ نے ارشاد فرمایا یہ حجامہ ہے, یہ ان سب علاجوں سے بہتر ہے جو لوگ اختیار کرتے ہیں. حضرت مالک فرماتے ہیں کہ نبی اکرم نے فرمایا معراج کی رات میں میرا فرشتوں کی جس جماعت پر گزر ہوا تو مجھے حجامت سے علاج کرانے کو کہا. اسی مفہوم کے ایک حدیث امام ترمذی نے اپنی کتاب میں حضرت عبداللہ بن مسعود سے نقل کیا, جن کے الفاظ یہ ہیں. حضرت عبداللہ بن مسعود نے فرمایا رسول اللہ صلی اللہ علیہ وسلم نے معراج کا واقعہ ذکر کرتے ہوئے فرمایا اس رات فرشتوں کے جس زبان پر گزر ہوا انہوں نے آپ کو کہا آپ اپنی امت کو حجامے سے علاج کا حکم فرمائیں. آپ اپنی امت کو حجامے سے علاج کا حکم فرمائیں. حضرت عباس فرماتے ہیں کہ نبی پاک نے ارشاد فرمایا حجامے سے علاج کرانے والا کیا ہی اچھا آدمی ہے کہ فاسد کو نکال دیتا ہے اور خشک کو ہلکا کر دیتا ہے اور نظر کو تیز کرتا ہے. اور اس عباس فرماتے ہیں کہ معراج کی رات نبی اکرم صلی اللہ علیہ وسلم کے فرشتوں کی جماعت سے ہوا, انہوں نے آپ سے کہا کہ حجامت کو لازم پکڑے عبد الرحمان فرماتے ہیں کہ میں ابو ہریرہ رضی اللہ عنہ کے پاس آیا تو وہ حجامہ لگوا رہے تھے, مجھے دیکھ کر فرمانے لگے اے ابو حکم, ان کی کنیت یہ تھی تم بھی حجامہ لگوا دو. میں نے کہا میں نے تو کبھی حجامہ نہیں لگوایا. اس پر حضرت ابو ہریرہ نے فرمایا مجھے حضور افضل صلی اللہ علیہ وسلم فرمایا ہے کہ لوگوں کے طریقہ علاج میں حجامہ لگوانا بہترین طریقہ علاج ہے. حضرت ابو ہریرہ فرماتے ہیں کہ حضور کا ارشاد ہے کہ جو چاند کی 17 تاریخ کو حجامہ لگوائے تو یہ حجامہ لگوانا ہر بیماری کے لیے شفا ہے. حضرت عبد الرحمن فرماتے ہیں کہ جناب رسول صلی اللہ علیہ وسلم جادو کیا گیا تو آپ نے اپنے سر پہ حجامہ لگوایا, جس سے معلوم ہوتا ہے کہ جادو کا علاج بھی حجامہ. لیکن آج امت اس سے دور ہے, اللہ جزائے خیر ان لوگوں نے جنہوں نے محنت کر کے اس کو زندہ کیا. اور آج اس کراچی میں میرے خیال سے 20 کیوں جگہ, شاید اس سے بھی زیادہ جگہ مرد بھی حجامہ کرتے ہیں اور عورتیں. اور اس کی جو مصنون تعلیمیں ہیں وہ چاند کی 17, 19 اور 21 ہیں, لیکن کسی دن بھی کروایا جا سکتا ہے, کسی تاریخ سے بھی کروایا جا سکتا ہے, لیکن مصنون تعلیمیں جو ہے 17, 19 اور اگر کبھی نہ کرایا تو سنت کی نیت سے کرایا. میں تو رسلہ ہر مہینے 2 مہینے میں کروا دوں سنت کی نیت. اتنی روایتیں آئی ہیں اور عربوں میں تو عام روایت. اب رشتے دار ایسے میں اتر ہے پرانے رب کے ملنے گئے بقرعید کے بعد, تو بعد میں 17 دن حج تھی تو ان کے سر پہ پیچھے وہ ربرو حجامہ ہوا. بس اگر آج 17 تاریخ اس میں حجامہ کرا, بڑے افسر ہیں وہاں کے بڑے ادارے کے, تو عربوں میں سنت کا رواج عام. ہم سنت علاج کے بہت تو مہینے 2 مہینے میں ایک دفعہ جمع کروا لی, اس کے سنت مقامات بھی ہیں کہاں کہاں ہیں, وہ جو صاحب علم ہے وہ بتا دیتے ہیں. ہر بیماری کے لیے اس کا الگ مقام ہے, کس بیماری کے لیے کہا, بلڈ پریشر کے لیے کہا, ڈپریشن کے لیے کہا, شوگر کے لیے کہا, کینسر کے لیے کہا, سر کے درد کے لیے کہا, سر اس کے فن ہے پورے پورے فن ہے. کتابیں بڑی لکھی ہوئی ہیں مختلف ملک والوں نے, چین میں تو بہت عام ہے, آسٹریلیا میں بھی بہت عام ہے, تو اللہ کے کراچی میں بہت ساری جگہ ہے. لوگ کچھ لوگ معاوضے سے کرتے ہیں, کچھ بغیر پیسوں سے کرتے ہیں. جس کے اس کا معاوضہ لے گا نیچے آئے ہے, کیونکہ اس نے حجامہ کرا کے معاوضہ دیا تھا. لیکن بعض ہمارے اللہ کے بندے ایسے, اللہ کو بہت زیادہ جزائے ایسے اور ان کے ہاتھ میں اور زیادہ شفا دے, جو فی سبیل اللہ کرتے ہیں. وہ کب جو ہوتے ہیں, تین سی ہوتے ہیں, وہ بھی اپنے استعمال کرتے ہیں, بس کہتے ہیں کب لے آؤ میں کر دوں. اگر آپ کو پتا کر دو مجھ بھی اب بتا دیں, کچھ فیس دے کے کرنے والے کلینک ہے, کچھ کرتے ہیں
तबिल्ला करते हैं, बजरे एक ही दिन में 80-90 का करते हैं, मजलिस में वो बैठे हुए करने वाले तबिल्ला शौक बता रही है अभी उसका पता बता रही सुंदर। मुझसे कल पड़ते पूछा था कि आपने हजामा कराया, जी कराया, करा फाइनल, मैंने कहा फाइनल होता है थोड़ी देखता, मैं तो सुंदर की नियत से कराता हूँ, सुंदर से मेरे महबूब की फाइनल होता करता कि आज में है क्या सारी दवाएं खाके में फायदा हो जाता है, तो क्यों खाते दवा फायदा ना उसकी दवाएं, एक डॉक्टर बदलेंगे, दो बदलेंगे, तीन बदलेंगे, फिर फायदा होकर कोई दबा जाएंगे और एक हजामा कह रहे हैं कैसे कराया था फायदे। मैंने किसी को इतना कि एक डॉक्टर के इलाज के बाद छोड़ दिया, तो मलेशिया भागे जा रहा है, कोई अमेरिका भागे जा रहा है, कोई इंग्लैंड भागे जा रहा है, तो कतर से होता है, हम तो सुंदर के लिए से करते हैं, फायदा नुकसान जो होगा देखिए। इसलिए तरली में अर्ज कर रहा हूँ कि हर सुन्नत पे अमल करना चाहिए। मैंने इतना में कहा कि आपकी हर अदा दीन है और आपका हर अमल की बात है, हजामत सुन्नत के लिए से करेंगे कराएंगे तो ये भी दीन बनेगा और इससे तमाम बनेगा। अल्लाह हमें हर अमल की तौफीक अता फरमा दे। बारह आज आप से चला था खुशबू का, तो आप सगर को जब कोई इतर देता तो आप कभी वापस नहीं करते, इसलिए मना है तो खुशबू अगर कोई पेश करे तो मना मत इल्ला ये कि खुशबू ऐसी उसके आदमी को तकलीफ हो जाए तो बात अलग है, मदद कर सकता है, वरना खुशबू का इनकार नहीं करना चाहिए। तो आप कभी उस खुशबू के हदीये को वापस नहीं करते थे और आप सिलसिले फरमाया कि मुझे दुनिया में तीन चीजें महबूब है, इसमें से एक खुशबू ही आपकी इतनी पसंदीदा चीज थी। बावजूद ये कि आप सराफा बांट सकते उस सब के बावजूद इतना लगाते, खास तौर से तहज्जुद में जब आप होते तो वुजू फरमाते और वुजू फरमाकर आप सल्लल्लाहु अलैहि वसल्लम सिर्फ इतना लगाते, और जिस बीवी के घर आप होते अगर वहां इतना नहीं होता तो आप बीवी को भेजते दूसरी बीवियों के घर और वहां से बंगाल के इतना लगाते। हमारा जैसा तो कहते हैं भेद में नहीं है तो चलो छोड़ो सबको भी नियत मानो, आप अपने घर में नहीं होगा तो दूसरी बीवियों के घर भेजते और वहां से खुशबू बनवाते। तो आप सत्तर गाड़ी मुबारक में भी लगाते थे, बालों में भी लगाते थे और बाल बड़े कहते हैं कि कहा जिन नहीं अब हमों पे और पेशानी पे लगाए ताकि सच्चे का कुछ बात। तो तहजुद में खुशबू कर खुशबू का एहतमाम उस दीनी मजालिस में जाए तो वहां खुशबू का एहतमाम करके जाए, जैसे माशाल्लाह मस्जिद नबी अलैहिस्सलाम और हरम शरीफ के अंदर रिवाज अल्लाह एक इतर लगाता है जिस सब से शुरू करेगा वहां तक लेके जाएगा, दूसरा उधर से शुरू करता है यहां तक लगा के सारा हरम खुशबू से महक शौक है उनके अंदर लगा शौक। और एक जगह आपने फरमाया इकराम खुशबू से करो, इकराम खुशबू से, ये इकराम है। हमारे यहां मान से ही खास और रहमतुल्लाह से अमल करते थे, मौलाना के जेब से दो शिक्षियां होती, एक पाकिस्तानियों के लिए करो जो अरब का पसंदीदा इधर था वराबादी तो उनको लगाते और जो पाकिस्तानियों को पसंदीदा है क्योंकि हमारे बहुत सारे पाकिस्तानियों को कुछ समझ में नहीं आता और अरब उसके दीवाने हमारे पाकिस्तानी शबाबा लगाते हैं, खत लगाते हैं, गुलाब लगाते हैं और वहां दोनों के मिजाज के अंदर आते ही उनको लगाते हैं, जितने मेहमान आए सबको लगाते हैं। आज ये हमसे छूट गए, वो खूब बकील हो गए, अब से लगा के फौरन जेब में शीशी रख तो कोई हाथ का पड़ा। तो आप हमारे इस्लाम ने फरमाया इधर से इकराम करो, माशाल्लाह अरबों चले जाओ तो ये बकूर की रिवाज चल रहा है इस वक्त, पूछ का बकूर जला के लाते हैं और वो सामने पेश करते हैं। ओ माशाल्लाह कहीं अपनी गाड़ी में तो देखते हैं, कहीं रुमाल में लगाते हैं, कहीं अपनी आस्ती हो में लगाते हैं, सारा जैसे बहुत सारा हर अभी है जो उनके कपड़े महक रहे होते हैं पूछ की धूनी पूछ की धूनी। तो आप सल्लल्लाहु अलैहि वसल्लम मुंह इस इतर को कभी मना नहीं फरमाते थे और यह आपकी आदत थी। बारह और हजरत आयशा रजी अल्लाह ने इरशाद फरमाती है कि मैं हुजूर सल्लल्लाहु अलैहि वसल्लम के इत्र लगाया करती थी, और उन्होंने लिखा है कि बीवी के लिए
شوہر کو اسے لگانا سنت ہے کیونکہ حضرت عائشہ نے ان سے جب کے لگایا گاڑی میں بھی لگایا سر مبارک میں بھی لگایا ویسے کپڑوں کو بھی لگایا تو حضرت عائشہ ان سے جب کے لگا دیا کرتی تو بیویوں کو بھی سنت کا موقع دے پتہ نہیں کیا کیا چیزیں اس پر چلے آج آپ صلی اللہ علیہ وسلم جب وضو سے فارغ ہوتے تو اس وقت ہی سر لگایا ہمارے مانتے خاص طور پر وضو کے بعد پہلا کام یہ کرتے تھے کہ یہ سر لگائے وضو سے فارغ ہوئے پہلے پگڑی باندھی اور اس کے بعد یہ سر لگا کے پھر صحیح سے وضو پڑھا کر ہمیں ایک شام والا نہ ہوتی اس لیے بھائی ان سب سنتوں پہ عمل کرنے کی ہم کوشش کریں خصوصاً جمعے کے دن خصوصاً جمعے کے دن خاص طور سے ان سنتوں پہ عمل کرنے کی قوم اللہ تصویر پر بازے جس کے بھائی آج سے ہی شروع کر رہے راستے چلے جائیں تبھی تمہارے بہت ساری پوری ہو سنت کی نیت سے لیں اور سنت کی نیت سے دل کھول کے خرچ کریں مقدرہ کریں اچھی خوشبو اور نیت کر لیں کہ آج تحجد سے ان شاء اللہ خوشبو لگا کے تحجد کی نماز پڑھیں جو چیز آپ کی غرض کر لیتے ہیں وہ ہو جاتی ہے جو ارادہ کر کے چھوڑ دیں تو وہ رہ جاتی ہے تو جو آج کر لے وہ تو ہو جاتا ہے جو کل میں چھوڑے ہو رہے تو خوشبو کوئی معمولی سنت نہیں ہے یہ میں محبوب صلی اللہ علیہ وسلم کی بہت بڑی سنت حیران ہوتا ہوں کہ حضرت فاطمہ کی دیر کی دو تہائی تھی جب تک کسی طرف کی دو تہائی کتنے بنے گی 320 480 درم میں سے 320 کی تو خوشبو خریدی باقی کتنے بچے 160 میں سے آپ نے ایک دو گدے لیے ایک چکی لی دو چار برتن لیے اور چادر لیے کیونکہ حضرت دہی کے صرف سرپرست بھی تھے اور دہی گھر میں کوئی سامان نہیں تھا اور یہ سامان حضرت دہی کے پیسوں سے لیا تھا اس لیے اس کو جہیز نہیں کہتے جہیز نہیں تھا یہ حضرت دہی کے پیسوں سے ہی لیا جو آج وہ کہتے ہیں حضرت فاطمہ کو بھی جہیز جہیز نہیں تھا جہیز کو باپ دیتا ہے شوہر کے پیسوں میں جہیز نہیں ہوتا اور آپ نے صرف یہ امت کو سکھایا کہ دینی کی ضرورتوں کو پورا کرنا شوہر کے ذمہ ہے لڑکی کے باپ کے ذمہ نہیں ہے یہ آپ نے سکھایا امت ورنہ آپ بھی دے سکتے تھے آپ دیتے تو آج امت پتہ نہیں کہاں کیا کیا حضرت علی سکھائی مکان کا بندوبست کرو ہر نماز نہیں بنایا کیونکہ حضرت علی ان کے گھر میں رہتے تھے علی مکان کا بندوبست کرو نہ حضرت علی نے کہا وہ یہ مکان اور سامان دیجیے میرے پاس نہیں حضرت علی نے مکان کا بندوبست اس خالی گھر میں یہ چند چیزیں جو دی ہیں وہ حضرت علی کے اس 160 میں ہم نے خریدی ہے باقی دو تہائی کی تین سو بیس کی خوشبو تو خوشبو کتنی اہم ہوگی جو آج اس کو اپنے ایک طرف ڈال بدلے کا کا پیسہ کر سکتے چار بچوں کو میک ڈونلڈ لے کے جاؤ ایک شام میں جتنے کا بل بن جاتا ہے خوشبو خرچ کرتے ہیں وہ بل ہوتا ہے اللہ ہمیں حضور کی عداوت سے محبت نصیب فرما کے حضور کے طریقوں پہ خوب دل و جان سے خرچ کرنے کی توفیق ایک عرض کرنی تھی کہ میرا ان شاء اللہ تھوڑا سا یہ بہت سفر ہے تھوڑا کی صبح ان شاء اللہ میں رائے بن جاؤں تو ہمارا مشورہ ہے اور بیس بڑی کسی میں ان شاء اللہ کا وقت نکل جا رہا ہے واپس مزمبیا اور کینیا کے اجتماع سے وہاں سے واپسی میری ان شاء اللہ 10 مئی کو اور 10 مئی کو بھی خاصل منگل ہی ہے ان شاء اللہ وہ 25 رہے پیچھے ان شاء اللہ یہ مفتی صاحب تشریف لاتے رہیں گے بھائی رفیق صاحب اور ساتھی بھی ہوں گے ان شاء اللہ 25 ہوا کریں گے میں بار بار عرض کرتا ہوں بھائی شخصیات تو آنے جانے والی چیز ہے اصل تو عمل ہے عمل آپ نہیں چھوڑنا چاہیے آپ آخر ہی درمیان میں ان شاء اللہ منگل آئیں گے میں ان شاء اللہ زندگی رہی اللہ کو منظور ہوا ان شاء اللہ 10 دن والی مسجد میں ان شاء اللہ شرکت کروں گا آپ دعا بھی فرمائے اللہ پاک سفر کو آسان کرے اور سہل فرمائے اور صرف آپ کے استفاد کرا دے اور جہاں جائیں گے استفاد ہو رہے اللہ پاک کے استفاد کو قبول فرما کے سارے عالم میں ہدایت کی ستارے کو قائم فرمائے اسے ممالک کے اندر کی ستاروں کو قائم کرے جو دعا کیا کرتا ہے تو سبھی عمل میں حصہ ہو تو آپ سب سے دعا کی درخواست اللهم صل على محمد عبدك ونبيك ورسولك وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات يا ارحم الراحمين يا ارحم الراحمين يا ارحم الراحمين ربنا اتنا في الدنيا حسنه
اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذك منه نبيك محمد صلى الله عليه وسلم وأنت المستعان عليك البلاء ولا حول ولا قوة إلا بالله العلي العظيم. اے اللہ ہم سب کے تمام گناہوں کو معاف فرما دے, آج تک جتنی نافرمانیاں ہوئی ہیں ان سے درگزر فرما دے, باقی زندگی میں اپنی طاعت اور فرما برداری نصیب فرما دے. اے اللہ پورے دین پہ چلنا ہماری آسان اور سہل فرما دے, حضور علیہ السلام کی سچی محبت ہمارے دلوں میں پیدا فرما دے اور آپ کے کامل اتباع کی توفیق نصیب فرما دے, ہر ہر سنت پہ دل و جان سے عمل کرنے کی توفیق عطا فرما دے, ہر سنت سے ہمیں محبت نصیب فرما دے. حضور علیہ السلام نے جیسے دن گزارا ہمیں ویسے دن گزارنے کی توفیق عطا فرما دے, آپ علیہ السلام نے جیسے راتیں گزاری ہمیں ویسے راتیں گزارنے کی توفیق عطا فرما دے, اور آپ علیہ السلام جو ہمارے ذمے امت کی آنے کی محنت دیکھے گئے اس محنت کو زندگی کا مقصد بنا کے مرتے دم تک اس محنت میں لگے رہنے اور روز پر روز محنت میں آگے سے آگے بڑھنے کی توفیق عطا فرما. جہاں جانے کے دعوت کی عالی مبارک دینے ہو رہی ہے اللہ سے اس کو قبول فرما, اللہ قبول فرما جس کو قبول فرما, اور محنت کے کرنے والوں کی سی براہ راست نہج نبوت میں تربیت فرما. ایک دائی کے اندر جتنی صفات ہوتی ہے محنت کرنے والوں کے اندر پیدا فرما, جہاں جماعت نقل و حرکت میں ہے ان کی نقل و حرکت کو قبول فرما کے ان علاقوں میں دینی فضاؤں کو قائم کرنا, جو جماعتیں اپنے سفر کے انتظار میں ہے ان کے سفر کے سارے انتظامات کر کے آپ اس کے ساتھ ان کو منزل تک پہنچا دے, جس سے استعمال ہونے والے ہیں ان کو قبول فرما. ایسم جزائے انتظامات کو بھی آپ کے ساتھ تکمیل تک پہنچا اور ان سفر کو قبول فرما کے سارے عالم میں ہدایت کی ہوائیں چلا. ایسا جو امت میں بیمار ہے انہیں صحت تندرستی آپ کے نصیب فرما, جو پریشان حال ہے ان کی پریشانی کو دور فرما, جو مقروض ہے ان کے قرضوں کی ادائیگی کی سکون سے پیدا فرما, جو بے روزگار ہے انہیں حلال کھلیت پاکیزہ پشادہ روزی عطا فرما, جو صاحب روزگار ہے ان کی کمائیوں میں برکت کو مشاد کی عطا فرما, سود سے ہماری کمائیوں کو پاک کر دے, رشوت سے ہماری کمائیوں کو پاک کر دے, ناجائز ذرائع طریقوں سے ہماری کمائیوں کو پاک کر دے. اللہ حلال ہمیں عطا فرما, حرام سے ہماری پوری پوری حفاظت فرما. اللہ جو بے اولاد ہے ان کو نیک اور صالح اولاد عطا فرما, جو صاحب اولاد ہے ان کی اولاد کو نیک اور صالح فرما کردار اور مفتی بنا, ماں باپ کا ادب اور خدمت کرنے والا بنا. اے اللہ جو جیلوں میں پڑے ہیں انہیں توبہ کی توفیق عطا فرما کے جیلوں سے نجات عطا فرما, جو ناجائز مقدمات سے پھنسے ہوئے ہیں انہیں مقدمات سے خلاصی نصیب فرما, جو ظالموں کے ظلم میں آئے ہوئے ہیں انہیں ظالموں کے ظلم سے نجات عطا فرما. اے اللہ ہمارے یہاں امن قائم فرما, ہر مسلمان کی جان مال عزت آبرو کی حفاظت فرما. اے اللہ ہمارے جن گناہوں کی وجہ سے یہ امن ہم سے چھنا ہے ہمارے ان گناہوں کو معاف فرما کے پورے شہر میں امن کی فضائیں قائم فرما دے, ہر مسلمان کے جان مال عزت آبرو کی حفاظت فرما دے. اللہ ہماری دعاؤں کو بہت اپنے فضل و کرم سے قبول فرما. وصلی اللہ تعالی علی خیر خلقہ محمد و آلہ و اصحابہ اجمعین.